यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। आधुनिक र उत्पादनमूलक कृषि प्रणालीमा जानुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। हिंसा शब्द प्रयोगको विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच भएको विवादले प्रतिनिधि सभा बैठक प्रभावित। उपसभामुख इन्दिरा राणाले पदीय मर्यादा विपरीत कार्य गर्नुभएकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कंग्रेसको निष्कर्ष। भोलिदेखि 3 दिन मनसून सक्रिय हुने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच पहिलो पटक आमने सामने बहस। दुवै नेताद्वारा राष्ट्रपति निर्वाचनमा आफ्नो दललाई मतदान गर्न आग्रह।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिको उत्पादनलाई दोब्बर बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कृषि तथा वन विज्ञान विश्वविद्यालयको 13 साधारण सभा बैठकलाई सम्बोधन गर्नुहुँदै कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले कृषि प्रधान नेपालमा जीविकोपार्जनका लागि मात्रै गरिने परम्परागत कृषिको निर्भरता हटाएर आधुनिक र उत्पादनमूलक कृषिमा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले कुन ठाउँमा के बाली लगाउँदा हुन्छ र त्यसको बजार विस्तार कसरी गर्न सकिन्छ भन्ने अध्ययन सहित सहकारी सहकार्य र निजी क्षेत्रको सहभागितामा उत्पादकत्व वृद्धि गर्न सकिने बताउनुभयो। त्यसका लागि मुलुकको आवश्यकतालाई ध्यान दिएर कृषि वैज्ञानिक इन्जिनियर लगायत दक्ष जनशक्ति उत्पादन गर्न विश्वविद्यालयलाई प्रधानमन्त्री ओलीले आग्रह गर्नुभयो। व्यापार घाटा कम गर्न र विप्रेषणका भरमा अर्थतन्त्र चलाउन खोज्ने प्रवृत्तिलाई उल्ट्याउनु पर्ने उहाँले बताउनुभयो। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्नमा स्वर्गीय सुभाष चन्द्र नेमुवाङको भूमिका र योगदान असाधारण रहेको बताउनु भएको छ। नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित तत्कालीन संविधान सभा अध्यक्ष एवं पार्टीका उपाध्यक्ष स्वर्गीय सुभाष चन्द्र नेमुवाङको प्रथम स्मृति सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संविधान सभालाई सफल बनाउनुका साथै संसदलाई स्वस्थ तथा अनुशासनभित्र राख्ने खुबी स्वर्गीय नेमुवाङमा रहेको स्मरण गर्नुभयो।
ट्र्याक भन्दा बाहिर जान्दैन, किनभने त्यहाँ सुभाषजी सभामुख हुनुहुन्छ, सुभाषजी संविधान सभाको अध्यक्ष हुनुहुन्छ, त्यसकारण यो संसद ट्र्याक बाहिर जाँदैन भन्ने विश्वास छ। दोस्रो संविधान सभालाई सफल बनाउने कुरामा उहाँको समेत ज्यादै महत्वपूर्ण भूमिका रह्यो, योगदान रह्यो। संविधान जारी गर्ने कुरामा, संविधान सभालाई फेरि असफल हुन नदिने कुरामा सुभाष चन्द्र नेमाङजीको अत्यन्तै महत्वपूर्ण र असाधारण सरकार।
प्रधानमन्त्री ओलीले नेमुवाङको निधनबाट मुलुकले जनपक्षीय देशभक्त व्यक्तित्व गुमाउनु परेको उल्लेख गर्नुहुँदै पार्टीलाई समेत अपूरणीय क्षति पुगेको बताउनुभयो। प्रधानमन्त्री ओलीले स्वर्गीय नेमुवाङको शालीनता र देशभक्तिबाट पाठ सिक्दै अघि बढ़नु अहिलेको अवस्थामा सान्दर्भिक रहेको पनि बताउनुभयो। प्रतिनिधि सभा बैठक। सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच हिंसा शब्द प्रयोगको विषयलाई लिएर भएको विवादले आज स्थगित भएको छ। बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद योगेश भट्टराईले यही भदौ 12 गते संसदमा बोल्ने क्रममा प्रयोग गर्नुभएको हिंसा शब्द संसदको रेकर्डबाट हटाउन नपर्ने बताएपछि नेकपा माओवादी केन्द्रका सांसदहरूले त्यसको विरोध गर्नुभयो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहित सांसदहरूको माग अनुसार हेर्दा हिंसा शब्द असंसदीय नदेखिएको भन्दै संसदको अभिलेखबाट हटाउन नपर्ने सभामुख घिमिरेले बताउनु भएको थियो। सभामुख घिमिरेले परामर्श समिति र संसद सचिवालयको परामर्श लिएर हिंसा शब्द अभिलेखबाट हटाउन नपर्ने निर्णय लिएको बताउनुभयो। सभामुख घिमिरेले सभाका पछिल्ला बैठकहरूमा प्रतीकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र बहस हुने गरेकाले शब्द चयनमा सचेतता अपनाउन सांसदहरूलाई आग्रह गर्नुभयो। त्यस लगत्तै बैठकमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधान भन्दा बाहिर जाने छूट कसैलाई नभएको भन्दै संविधान र शान्ति प्रक्रियाको विपरीत शब्द प्रयोग गर्न नमिल्ने बताउनुभयो। उहाँले अहिले आएको व्याख्या बेठिक भएको भन्दै आफ्नो दलले त्यसको विरोध गर्ने पनि बताउनुभयो। त्यसपछि सभामुख घिमिरेले नेकपा एमाले नेता रघुजी पन्तलाई बोल्न समय दिनुभयो। पन्तले बोलेपछि पुनः माओवादी सांसद माधव सापकोटाले बोल्न समय मागे पनि त्यस विषयमा वाद विवाद नगरौं भन्दै सभामुखले बोल्न समय नदिएपछि माओवादी सांसदहरू सीटबाट उठेर संसद अवरोध गर्नुभयो। संसदमा हिंसा शब्द असंसदीय भएको भन्दै माओवादीका सांसदहरूले विरोध गरेपछि सभामुख घिमिरेले माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेललाई बोल्न समय दिनुभयो। सांसद पौडेलले विस्तृत शान्ति सम्झौतादेखि संविधानसम्म कतै पनि जनयुद्ध जनआन्दोलन र सशस्त्र द्वन्दलाई हिंसा नभनिएको स्पष्ट पार्दै त्यस्ता शब्द प्रयोग नगर्न आग्रह गर्नुभयो। बैठकमा सभामुख घिमिरेले वाद प्रतिवादबाट संसदको कार्यवाही अगाडि बढ़ाउन नसकिने भन्दै संसद सुचारू गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गर्नु भएको थियो। माओवादीका सांसद उठेर विरोध गरिरहेपछि बैठकमा सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक पाण्डेलाई रेकर्ड गर्ने हो कि रूलिङमाथिको आपत्ति हो स्पष्ट पार्न समय दिनुभयो। त्यसपछि प्रमुख सचेतक पाण्डेले जनयुद्धलाई होच्याउने गरी शब्द प्रयोग भएको भन्दै अहिले भएका रूलिङ संविधान र कानून विपरीत भएको र संविधान बाहिर गएर कुनै पनि रूलिङ गर्न नहुने बताउनुभयो। त्यसपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संविधानले सशस्त्र द्वन्द भने पनि हिंसाको क्रममा जघन्य अपराध भएको आरोप लगाउँदै शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सभामुख घिमिरेले पटक पटक कार्यसूचीमा प्रवेश गर्न सहयोगका लागि सांसदहरूलाई आग्रह गरे पनि माओवादी केन्द्रका सांसदहरू उठेर विरोध गरिरहेपछि बैठक भदौ 30 गते आइतबार दिउँसो 1 बजेसम्मका लागि स्थगित गर्नुभयो। यसअघि बैठकमा नेपाली कंग्रेसका सांसदहरूले उपसभामुख इन्दिरा राणा मगरको राजीनामा माग गर्नुभएको थियो। बैठकको आकस्मिक समयमा कंग्रेस सांसदहरूले उपसभामुख राणाले 19 महिना अघि अमेरिका पठाउने सिफारिश पत्रमा हस्ताक्षर गर्न हुने नहुने विषयमा उपसभामुख जस्तो व्यक्तिले बुझ्नुपर्ने भन्दै पदबाट राजीनामा दिएर छानबिनमा सहयोग गर्न माग गर्नुभयो। बैठकमा प्रतिपक्षी दल रासोपाका सांसदहरूले उपसभामुखले आफूलाई ज्ञान नभएर पत्र लेखेको स्पष्ट पारिसकेको अवस्थामा राजीनामा मागिरहनु आवश्यक नभएको बताउनुभयो। सांसदहरूले स्वास्थ्य बीमा मार्फत उपचार गर्ने बिरामीहरूले दुःख खेप्नु परिरहेको र उपचार हुन नसक्दा रिफरका लागि झन्झट बेहोर्नु परिरहेको भन्दै स्वास्थ्य बीमा कार्ड हुनेले जुनसुकै अस्पतालमा उपचार गर्न पाउने व्यवस्था गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले चाडपर्व नजिकैसँगै दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ़ने गरेको र चेकिङका नाममा नागरिकले हैरानी दिने गरेको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सत्तारूढ़ दल नेपाली कंग्रेसले उपसभामुख इन्दिरा राणालाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। आज पार्टी सभापति शेरबहादुर देउवा निवास बुढा नीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले उपसभामुख राणालाई आफै मार्ग प्रशस्त गर्न आग्रह गरेको हो। बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्नुहुँदै कंग्रेसका प्रमुख सचेतक श्याम प्रसाद घिमिरेले बैठकमा सत्तारूढ़ दलहरूको बैठक बसेर उपसभामुखबारे साझा धारणा बनाउने निर्णय भएको जानकारी दिनुभयो। उहाँले अनधिकृत रूपमा उपसभामुखले असम्बन्धित व्यक्तिहरूलाई आफूसँगै कार्यक्रममा लैजान दिन भनेर अर्को देशको राजदूतावासलाई पत्र लेख्नु संसदीय व्यवहार नभएको निष्कर्ष निकालेको बताउनुभयो। अर्को देशको राजदूतावासको विषयमा गर्नै नहुने काम गर्नुभएकाले उपसभामुख आफैले राजीनामा दिनुपर्ने निष्कर्ष रहेको बताउनुभयो। उपसभामुखले पत्र लेखेर कूटनीतिक नियोगलाई आग्रह गर्न नमिल्ने र सचिवालय मार्फत परराष्ट्र मन्त्रालय हुँदै जानुपर्ने उहाँले बताउनुभयो। भोलि बिहिबारदेखि मनसून सक्रिय भई तीन दिनसम्म वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ। विभागद्वारा आज जारी विशेष मौसमी बुलेटिनमा देशका केही स्थानमा भारी वर्षा समेत हुने जनाउँदै आवश्यक सतर्कता समेत अपनाउन आग्रह गरेको छ। महाशाखाका मौसमविद शान्ति कण्डेलले हाल देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिण तिर अवस्थित रहेको बताउनुभयो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवाले सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू सधैं लागि पर्ने बताउनु भएको छ। सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालका पदाधिकारी एवं सदस्य संघको भेटमा उहाँले आफू कुनै पदमा रहँदा या नहुँदा पनि यो क्षेत्रको विकासका लागि त्यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। परराष्ट्र मन्त्री डाक्टर राणाले छिमेकी देशमा तर्फका सीमानाका एवं सीमा सुरक्षा चौकीहरूलाई थप व्यवस्थित बनाउने विषयमा आफूले पहल गर्ने बताउनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दशैंसम्म सबै किसानहरूले दूधको भुक्तानी पाउने गरी व्यवस्था मिलाउन लागेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री अधिकारीले निजी क्षेत्रबाट खोलिएको डेयरी उद्योग तथा डीडीसीको गरी सबै किसानलाई लगभग 4 अर्ब रूपियाँ भुक्तानी गर्न बाँकी रहेको जानकारी दिनुहुँदै निजी डेयरी उद्योगहरूले पनि किसानको रकम चाँडै भुक्तानी गर्नुपर्ने बताउनुभयो। एक प्रश्नको जवाफमा मन्त्री अधिकारीले पशुपक्षी तथा कृषि बीमा लगायत किसानले पाउने सबै प्रकारको बीमाको अनुदान रकम सरकारले चाँडै निर्धारण गर्ने बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनताको कामलाई छिटो छरितो सम्पन्न गर्न कर्मचारीलाई निर्देशन दिनुभएको छ। जिल्ला प्रशासन कार्यालय धनकुटाको आयोजनामा सरकारी कार्यालयका प्रमुखहरूसँग आज भएको भेटमा उहाँले दुई ठूला दल मिलेर वर्तमान सरकार बनेकाले जनतालाई अनुभूति दिलाउने गरी काम छिटो छरितो सक्ने गरी गर्न निर्देशन दिनुभयो। वर्तमान सरकार स्थायी सरकार भएकाले कर्मचारीलाई ढुक्क भएर कार्य सम्पादन गर्न आग्रह गर्नुहुँदै मन्त्री खड्काले पूर्वी पहाड़ी जिल्लाका समस्यालाई सम्बोधन गर्न आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। तनहुँको आबु खैरेनीमा बस दुर्घटना हुँदा 15 जना यात्रु घाइते भएका छन्। मुगलिनबाट डुम्रे जाँदै गरेको बस आबु खैरेनीमा खोलामा खस्दा घाइते भएका मध्ये 5 जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय आबु खैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुवेदीले बताउनुभयो। घाइतेहरूको आबु खैरेनी अस्पतालमा उपचार भइरहेको छ। 2 जना घाइतेलाई नारायणी सामुदायिक अस्पताल भरतपुर पठाइएको सुवेदीले बताउनुभयो। कैलालीको चिसापानी सोल्टा सड़क जीर्ण बन्दै जाँदा दुर्घटनाको जोखिम बढ़ेपछि स्थानीयहरू श्रमदान मार्फत सड़क सुधारमा जुटेका छन्। सड़क मर्मत र सफाईका लागि स्थानीय तथा प्रदेश सरकारले व्यवस्था गरेपछि स्थानीयहरू आफै सड़क सुधारमा जुटेका हुन्। कैलालीबाट संवाददाता लोकु सिंह ठकुरीको रिपोर्ट।
चिसापानी सोल्टा जंगलघाट सड़क 2048 सालबाटै चर्चामा छ। सुदूरपश्चिम तथा कर्णाली प्रदेशका 9 जिल्ला जोड्ने यो छोटो दूरीको सड़क हो। निर्माणाधीन अवस्थामा रहेको यो सड़क कैलाली खण्डको चिसापानीदेखि सोल्टासम्म ट्र्याक निर्माण भएको छ। यही खण्ड सबैभन्दा बढ़ी खराब र जोखिमपूर्ण छ। सो सड़क खण्ड सफाई तथा मरमत नहुँदा यात्रुहरूले निकै शास्ति भोग्नु परेको छ।
हाम्रै स्थानीय पालिकामा मोहनल गाउँपालिकामा 2 वटा जेसीबीहरू छन्। सामान्य एउटा जेसीबी ल्याएर 1500 लिटर तेल खर्च गरे भए सायद यो स्थिति हामीले
30 वर्ष अगाडि पनि म यही बाटो हिँड्थे, जस्ताको तस्तै रहेछ, कुनै प्रगति मैले देखिनँ कि।
स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारको यसमा नजर नपुगे हुनाले जनताले दुःख पाएका छन्। एउटा डोजर दिनभरि चल्यो भने पनि बाटो खुल्ने सम्भावना छ।
जनताका दुःख र शास्तिलाई सरकारले व्यवस्था गरेपछि स्थानीयवासी आफै श्रमदान मार्फत सड़क सुधार गर्दै सांकेतिक विरोधमा उत्रिएका छन्। महुन्याल गाउँपालिका र लम्कीचुवा नगरपालिकाका स्थानीयहरूले गत शनिबारबाट श्रमदान अभियान थालेका हुन्। योभन्दा पछि चर्चामा आएका सड़क निर्माण निर्माण सम्पन्न भइसक्दा समेत चिसापानी जंगलघाट सड़कलाई भने सरकारले उपेक्षा गरेको र आफूहरूले विरोधको शैली परिवर्तन गरी सड़क मरमतको काम थालेको अभियानका संयोजक समेत रहेका स्थानीय वीरेन्द्र बहादुर रावलको भनाइ छ।
बन्द हड़ताल गरेर विरोध गरिन्थ्यो, तर हामीले सचेत नागरिकहरूले बाटो बनाएर निर्माण गरेर अथवा जानेर यात्रुहरूले असहजता भोगिरहेका छन् त्यो ठाउँमा सहजता थपौं भनेर केही मान्छेहरूको उपस्थितिमा हामीले एक दुई दिन अगाडि प्लान बनायौं।
सड़क मरमतको काममा स्थानीय वासीसँगै दुईवटा ट्र्याक्टर र डोजर समेत प्रयोग गरिएको छ। यसको खर्च व्यवस्थापन भने कैलाली जिल्ला समन्वय समितिका पूर्व सभापति समेत रहनुभएका स्थानीय सूर्य बहादुर थापाले एकल रूपमा गर्नुहुने भएको छ। सरकारले जनताका लागि काम नगरेपछि जनता आफै एकजुट भएर आफ्ना लागि आफै काम गर्न थालेको उहाँको प्रतिक्रिया छ।
कमसेकम यो दशैं तिहारमा जनताले आफ्नो घर जान पाउन्, यो बाटोमा जहिले पनि मोटरसाइकल एक्सिडेन्ट भएको छ, गाडीहरू एक्सिडेन्ट भएका छन्, धेरै एक्सिडेन्टहरू भएका छन्, त्यसले गर्दाखेरि अब चाडपर्वमा पनि जनताले आफ्नो घर जानका लागि सहज ढंगले यो बाटो बनोस् भन्नुको लागि यो पहल गरेको।
नेतृत्वले यो सड़क सुधारका लागि जिम्मेवार बनी नागरिकको दैनिकी सहज बनाउन लागि पर्नुपर्ने स्थानीयको माग छ। लोकु सिंह ठकुरी, रेडियो नेपाल, कैलाली।
रिपोर्टपछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको राष्ट्रपति बहसमा उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक आमने सामने बहस गर्नु भएको छ। बहसमा ह्यारिस र ट्रम्प बीच अर्थव्यवस्था, गर्भपतन, आप्रवासन, प्यालेस्टाइनी इजरायली द्वन्द, युक्रेन संकट, अफगानिस्तानबाट अमेरिकाको बहिर्गमन लगायत प्रमुख अमेरिकी विषयमा केन्द्रित भएको छ। बहसमा दुवै नेताले देशभरिका मतदातालाई आफ्नो दललाई मतदान गर्न आग्रह गर्नुभएको थियो भने करिब 90 मिनटसम्म चलेको बहसपछि उहाँहरूले हात मिलाएर आपसमा विदा हुनुभएको थियो। एबीसी न्यूजले आयोजना गरेको यो बहस जूनमा राष्ट्रपति जो बाइडेन र ट्रम्प बीचको पहिलो बहसपछि सन् 2024 को निर्वाचन सम्बन्धी दोस्रो बहस हो भने ह्यारिससँगको पहिलो हो। बहसमा ट्रम्पको कठोर आरोपमा राष्ट्रपति बाइडेनको फितलो प्रस्तुति भएको भन्दै डेमोक्रेटिक दलका नेता कार्यकर्ता शुभेच्छुकबाट नै उम्मेद्वारी त्याग्नका लागि आएको बढ़दो दवाबपछि बाइडेनले आसन्न राष्ट्रपति चुनावको दौड़बाट बाहिरिएको घोषणा गर्नुभएको थियो। राष्ट्रपति निर्वाचनको करिब दुई महिना मात्र बाँकी रहेको अवस्थामा भएको यो बहसले कड़ा प्रतिस्पर्धाको अवस्था देखाएको छ। ह्यारिस र ट्रम्पले नोभेम्बर 5 हुने चुनावपछि एकअर्काको जीत पछिका योजना र कार्यक्रमबारे बहसमा चर्चा गर्नुभएको थियो। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशमा आज एउटा मिनी ट्रक पल्टिएर नहरमा खस्दा कम्तीमा 7 मृत्यु भएको छ। मृतक सबै मजदूर रहेका र उनीहरू मिनी ट्रकमा काजुको बोरामा बसेका त्यहाँको स्थानीय प्रहरीले जनाएको छ। गहिरो खाल्डोबाट बस्न तीव्र गतिमा मोड़ लिँदा चालकले नियन्त्रण गुमाउँदा गाड़ी पल्टिएर नहरमा खसेको थियो। गाड़ी पल्टिएपछि मजदूरहरू पनि नहरमा खसेका र काजुको बोराको तौलले थिच्दा श्वास प्रश्वासमा समस्या भई उनीहरूको मृत्यु भएको बताइएको छ। सड़क दुर्घटना राज्यको पूर्वी गोदावरी जिल्लाको चिन्नयागुडेम गाउँमा भएको अन्तर्राष्ट्रिय संचार माध्यम सिन्हुवाले जनाएको छ। टाइफुन यागी नामक आदिका कारण उत्तरी भियतनाममा आएको बाढ़ीमा परि ज्यान गुमाउनेको संख्या 179 पुगेको छ। एसियाको यस वर्षकै सबैभन्दा खराब उक्त आन्धीमा परि 10,000 मानिसहरू विस्थापित भएका त्यहाँका विपद व्यवस्थापन एजेन्सीले जनाएको छ। इजरायली सेनाले दक्षिणी गाजापट्टिको रफाह शहरमा हमासको तेल अल सुल्तान बटालियन कमाण्डर मुहम्मद हमदानको मृत्यु भएको दावी गरेको छ। ड्रोन निगरानीको माध्यमबाट हमास सेलहरू पत्ता लगाए इजरायली वायुसेनाले आक्रमण गरी छापा मार्ने क्रममा हमदान बटालियनका 3 अतिरिक्त कम्पनी कमाण्डरहरूसँगै मारिएको इजरायली सैन्य प्रवक्ता अविचे अदराईले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति मार्फत जानकारी गराउनु भएको छ। अब आर्थिक समाचार।
सरकारले आन्तरिक राजस्व परिचालन रणनीति 2081 जारी गरेको छ। आर्थिक वर्ष 2081-82 आर्थिक वर्ष 2085-86 सम्मका लागि मध्यकालीन राजस्व परिचालन रणनीति जारी गरिएको हो। राजस्व परिचालन रणनीति मुलुकको कर प्रणाली र प्रशासन सुधारका लागि 16 आवधिक योजनासँग समन्वय हुने गरी तयार पारिएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारी कोषलाई सुदृढ बनाउन आन्तरिक स्रोतबाट राजस्व परिचालन वृद्धि गर्नु, कर कानून र संचालन प्रणालीहरूसँग सँग करदाताहरूको स्वैच्छिक परिपालना, कर र भन्सार प्रशासनको जोखिम व्यवस्थापन क्षमता सुदृढ गर्ने, कर र भन्सार प्रशासनलाई स्वचालित बनाउने लगायतका रणनीतिका उद्देश्यहरू रहेका छन्। कर राजस्व र कुल गारस्थ उत्पादन जीडीपी अनुपातलाई 16 पञ्चवर्षीय योजनाले निर्धारण गरेका राजस्व लक्ष्यसँग समन्वय गर्दै लगिने रणनीतिमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2079-80 18.9% रहेको राजस्व जीडीपी अनुपातलाई आर्थिक वर्ष 2085-86 को अन्त्यसम्ममा 23.5% पुर्याउने लक्ष्य रणनीति मार्फत लिइएको छ। यो अवधिमा कर राजस्व र जीडीपी अनुपात 16.2% बढ़ेर 20.9% पुग्ने प्रक्षेपण गरिएको छ। चीनका उद्योगी व्यवसायीहरूले बुधबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालमा लगानीको अवस्थाका बारेमा छलफल गर्नुभएको छ। नेपालका विभिन्न क्षेत्रमा लगानी गर्दै आएका 1 दर्जन भन्दा बढ़ी व्यवसायीहरूले नेपालमा लगानीको वातावरणका विषयमा मन्त्री भण्डारीसँग अन्तर्क्रिया गर्नुभएको हो। अन्तर्क्रियाका क्रममा चिनिया व्यवसायीहरूले नेपालको औद्योगिक क्षेत्रमा लगानी गर्न नीतिगत व्यवस्थाका विषयहरूमा जानकारी लिनुभयो। चिनिया व्यवसायीहरूलाई उद्योग मन्त्री भण्डारीले नेपालका औद्योगिक क्षेत्रहरूमा लगानी गर्न आग्रह गर्दै नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनै पनि नीतिगत जटिलताहरू नरहेको स्पष्ट पार्नुभयो। काभ्रेको पाँचखालमा चीनको लगानीमा उद्योग सञ्चालनको तयारी भइरहेको विषयमा मन्त्री भण्डारीले लगानीकर्ताहरूलाई पर्याप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको बताउनुभयो। उहाँले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनै पनि समयमा आइपर्ने समस्या समाधानका लागि सहयोग गर्न सरकारको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। धनगढ़ी उपमहानगरपालिका 2 स्थित बायोग्यास प्लान्टबाट जैविक मल र एलपी ग्यासको उत्पादन शुरू भएको छ। विश्व बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको 4 जन्य वैकल्पिक ऊर्जा उत्पादन कार्यक्रम अन्तर्गत कुहिने फोहोरबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यास उत्पादन गर्न शुरू गरिएको हो। देव ट्रेनिङ एण्ड म्यानेजमेन्ट सर्भिसका कार्यकारी निर्देशक रविन कान्त पन्तले बायोग्यास प्लान्टबाट उत्पादित जैविक मल र खाना पकाउने एलपी ग्यासको बिक्री वितरणको काम शुरू भएको जानकारी दिनुभयो। खाना पकाउने एलपी ग्यासको दैनिक उत्पादन गर्ने क्षमता 1000 किलोग्राम रहेकोमा हाल 500 किलोग्राम उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो। प्लान्टबाट उत्पादित जैविक मलको प्रति किलो 20 र खाना पकाउने एलपी ग्यासको प्रति सिलिण्डर 1450 मूल्य कायम गरी बिक्री वितरण गरिएको निर्देशक पन्तले उल्लेख गर्नुभयो। बायोग्यास प्लान्ट निर्माणमा सरकारको 40% र देव ट्रेडिङ एण्ड म्यानेजमेन्ट सर्भिसको 60% लगानी रहेको छ। देव ट्रेडिङले 20 वर्षसम्म प्लान्ट सञ्चालन गरेर त्यसपछि धनगढ़ी उपमहानगरलाई हस्तान्तरण गर्ने सम्झौतामा उल्लेख छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल खेल क्षेत्रबाट क्रमशः अन्तर्राष्ट्रिय जगतमा चिन्न थालेको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषदको 61 वार्षिक उत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पछिल्ला समयमा खेल क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा उपलब्धि हासिल गर्न थालेको र पेलिसा गोवर्धनले पारा ओलम्पिकमा काँस्य पदक जित्नु एक कोशी ढुङ्गा साबित भएको बताउनुभयो। पलिसालाई दिइने रु 65 लाख पुरस्कार कर नकटाई छिट्टै दिने जानकारी जनाउँदै प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा भएर प्राप्त नहुने रोग अब अन्त्य हुने स्पष्ट पार्नुभयो। परिषदका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले अबको लक्ष्य एसियन गेम जापानको ओलम्पिक खेल हुनुपर्ने बताउँदै त्यसको तयारी राम्रोसँग होस्, त्यस अनुसारको तालिम र अभ्यास होस् भन्ने चाहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा प्रधानमन्त्री ओलीबाट विभिन्न खेलमा यो वर्ष उत्कृष्टता हासिल गर्ने खेलाड़ीहरूलाई सम्मान वितरण गरिएको थियो। अपराजित कोशी प्रदेशको यात्रामा ब्रेक लगाउँदै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लीगको शीर्ष स्थानमा उक्लिएको छ। सातो बाटो स्थित एन्फा मैदानमा बुधबार भएको खेलमा पुलिसले कोशीलाई 4-0 पराजित गरेको हो। जितसँगै शीर्ष स्थानमा उक्लिएको पुलिसले 4 खेलबाट 10 अङ्क जोडेको छ। पहिलो हार बिरेको कोशी दोस्रो स्थानमा धकेलिएको छ। कोशीले पहिलोपल्ट विभागीय टोलीसँग प्रतिस्पर्धा गरेको हो। यसैले अघिल्लो 3 खेलमा 100% जित निकाल्दै 9 अङ्क जोड्न सफल भएको थियो। पुलिसको जितमा अनुष्का शेर्पा, निर्मला उपाध्य, सम्झना लावती, अमृता जोशीले गोल गरे। नेपालले द हङकङ क्रिकेट सिक्सेस खेल्ने भएको छ। हङकङ क्रिकेट सिक्सेस नेपाली टोली सहभागी हुने नेपाली क्रिकेट संघ क्यानका प्रवक्ता छुप्पी लामाले बताउनुभयो। प्रतियोगिताको 19 संस्करण कार्तिक 16 18 गतेसम्म हुनेछ। प्रतियोगिताको साबिक विजेता दक्षिण अफ्रिका हो। सन् 2017 भएको प्रतियोगिताको पछिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै दक्षिण अफ्रिका विजेता बनेको थियो। नेपाली क्रिकेट टोली विश्वकप लीग 2 को त्रिकोणात्मक सिरिज खेल्न मंगलबार मात्र क्यानाडा प्रस्थान गरेको छ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका प्रमुख 5 शहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32.6 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 32.3 डिग्री सेल्सियस, न्यूनतम 23.1 डिग्री सेल्सियस, वर्षा 1.3 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.9 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 25.6 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 34.7 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। आधुनिक र उत्पादनमूलक कृषि प्रणालीमा जानुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीको जोड। हिंसा शब्द प्रयोगको विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्ष बीच भएको विवादले प्रतिनिधि सभा बैठक प्रभावित। उपसभामुख इन्दिरा राणाले पदीय मर्यादा विपरीत कार्य गर्नुभएकोले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने नेपाली कंग्रेसको निष्कर्ष। भोलिदेखि 3 दिन मनसून सक्रिय हुने भएकाले सजगता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प बीच पहिलो पटक आमने सामने बहस। दुवै नेताद्वारा राष्ट्रपति निर्वाचनमा आफ्नो दललाई मतदान गर्न आग्रह। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।